नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईंलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौ। सरकारले 6 वटा प्रदेशमा 2 चरणमा गरेर स्थानीय तहको चुनाव सकेको छ। प्रदेश नम्बर 3, 4 र 6मा वैशाख 31 गते र प्रदेश नम्बर 1, 5 र 7मा असार 14 गते चुनाव भइसकेको छ। सबैजसो स्थानको चुनावी नतिजा पनि आइसकेको छ। यो चुनावमा 6 वटा मधेस केन्द्रित दल एकीकरणबाट बनेको राष्ट्रिय जनता पार्टी राजपा नेपालले भाग लिएन। यद्यपि राजपाका स्थानीय नेता तथा कार्यकर्ताले केही स्थानीय तहमा स्वतन्त्र उम्मेद्वारका रूपमा चुनाव लडेर चुनाव जिते पनि वैशाख 31 गते एकै चरणमा गर्ने तयारी भएको स्थानीय तहको चुनावलाई सरकारले राजपालाई पनि सहभागी गराउने भनेर 2 चरणमा गर्ने निर्णय गरेको थियो। तर राजपाले पहिले संविधान संशोधन हुनुपर्ने भन्दै 2रो चरणको चुनावमा पनि भाग नलिने भनेपछि उसको बढ़ी प्रभाव रहेको प्रदेश नम्बर 2मा असोज 2 गते स्थानीय चुनाव गर्ने गरेर सरकारले फेरि अर्को निर्णय गरेको थियो। त्यो निर्णय अनुसार अब असोज 2 गते 2 नम्बर प्रदेशमा स्थानीय तहको चुनाव हुनेछ। त्यो चुनावमा राजपालाई सहभागी गराउने भनेर सत्तारूढ़ दलले अब संविधान संशोधनको प्रक्रिया पनि अघि बढ़ाउने तयारी गरेको छ र 1 हप्तामा संविधान संशोधन गर्ने सरकारले तयारी गरिसकेको छ। तर त्यसमा मुख्य विपक्षी नेकपा एमाले भने सहमति जनाएको छैन। एमालेको सहमति बिना संविधान संशोधन प्रस्ताव पारित हुन कठिन छ। यसबीचमा राजपाले अहिले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएको छ। आजको कार्यक्रममा हामी यिनै विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा मसित हुनुहुन्छ राजपाका नेता लक्ष्मणलाल कर्ण। कर्णजी, स्वागत छ तपाईँलाई।
हस्, धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिक छु।
केमा व्यस्त?
यही हो, देशको राजनीति छलफल, संसद, यसैमा छु व्यस्त।
पछिल्लो चोटिको कुरा गर्यौँ भने पनि, हिजो आजको कुरा गर्यौँ भने पनि चाहिँ
हिजो आज हाम्रो अब पार्टीको दर्ताको चलिराखेको थियो एक्सरसाइज, त्यो करिब करिब कम्प्लिट भयो र पार्टी निर्वाचन आयोगमा दर्ता पनि भयो।
बधाई छ तपाईँहरूले।
हस्, धन्यवाद।
अलिक ढिलो भयो मैले बधाई भन्न, तर तपाईँहरू पनि ढिलै दर्ता हुनुभयो नि, वैशाख 31 गते अगाडि नै दर्ता हुन पाएको भए।
होइन, त्यसको केही कारणहरू हो, किनभने हामी 6 वटा पार्टी मिलेर एउटा पार्टी बन्यौं र 6 पार्टीका आफ्नो विधान थियो, आफ्नो घोषणा पत्र थियो। अब यसलाई एकीकृत गर्नलाई 6 जनाको कुरा मिलाउने, 6 जनाको कुरा गर्ने, यो सम्पूर्ण काममा हामीलाई केही समय लाग्यो हो, त्यति हो। नभए त दर्ता 6 पार्टी दर्ता रहेछ, हाम्रो 6 पार्टी संसदमा पनि रहेछ र 6 पार्टी अहिले एक भएर जुन कि राष्ट्रिय जनता पार्टी नेपाल भने, त्यो बन्दाको अवस्थामा त्यसको निर्वाचन आयोगमा दर्ता गर्नलाई विधान चाहियो, प्रत्येक पार्टीको केन्द्रीय कमिटिको निर्णय चाहियो, यो प्रक्रियाहरू पूरा गर्नमा र मूल रूपबाट विधान र घोषणा पत्र तयारी गर्नमा अलि निकै छलफल भयो। त्यो छलफलले गर्दाखेरि केही समय लाग्यो,
तर अलि सिजन सकिएपछि भन्ने कुरा हुन्छ नि, एउटा चुनावको मौसम सकियो, अब 6 वटा प्रदेशमा चुनाव भइसकेपछि चाहिँ दर्ता हुँदाखेरि चाहिँ अलि ढिलो भयो भन्ने मेरो आशा।
यो चुनावको कुरा गर्नुहुन्छ भने स्थानीय तहको चुनावमा हाम्रो सैद्धान्तिक नै मतभेद हो। सैद्धान्तिक मतभेद के हो भने, जहाँ पनि संघीय देश हुन्छ त्यो ठाउँमा प्रान्त अन्तर्गत, प्रदेश अन्तर्गत स्थानीय तह हुन्छ। संघीयतामा 3 तहको सरकार धेरै कम देखिन्छ, 2 तह नै हुन्छ, एउटा केन्द्र हुन्छ र दोस्रो प्रान्त हुन्छ, प्रदेश
हुन्छ।
त्यो किन हो भने प्रदेशमा आफ्नो शासन आफै गर्ने र केन्द्रमा सबै मिलेर साझा शासन गर्ने, डेभलपमेन्ट इकाई र डेभलपमेन्टको काम स्थानीय तहबाट गर्ने गराउने यही हो मूल रूपबाट सैद्धान्तिक ढाँचा जसलाई कि संविधानले स्वीकार गरेन एउटा अनौठो किसिमबाट संविधानमा तीन तह भनिकन लाइयो त्यसमा पनि के भयो भने मधेसले शुरूदेखि नै एउटा विषयमा किनभने बडो एउटा नेपालको बनोट हेर्ने हो भने 17% भूभागमा 51% जनता बस्दो रहेछ बाँकी जुन हो 83% त्यहाँ 49% बस्दो रहेछ हामीले के नबुझ्या हो भने त्यो 17% बसेका जनता केवल मधेसी मात्रै छैन त्यहाँको 51% यदि सयमा लग्ने हो भने 33% पहाड़ी जनता पनि त्यहाँ छ पहाड़ी जनता भन्दाखेरि सबै छ जनजाति पनि छन् दलित पनि छन् ठकुरी पनि छन् बाहुन पनि छन् सबै छन् त्यहाँ यसलाई हामीले आत्मसात गरेनौ र मधेसमाथि एक किसिमको डेभलपमेन्टमा आजसम्म भेदभाव गर्दै गयो त हामीले रिप्रेजेन्टेशनको प्रश्न बार बार उठाएको शुरूदेखि नै 47 सालमा सद्भावना पार्टी गठन भएको अवस्थादेखि नै एउटै प्रश्न हामीले के गरे भने हाम्रो 51% त्यस वक्त 50% थियो जनसंख्या रहेछ भने जनसंख्या अनुसारको प्रतिनिधित्वको ग्यारेन्टी गर्नुपर्छ र जब जनआन्दोलन हो जनआन्दोलनमा त्यस वक्त मधेसका एउटै पार्टी थिए जलाई सद्भावना पार्टी थियो जुन केले 6 पार्टीमा सम्मिलित छ सद्भावना पार्टीले त्यस वक्त पनि 7 पार्टीभित्र जनआन्दोलन गरे हो र त्यसको फलस्वरूप अन्तरिम संविधान बन्दाखेरि मधेसको जनसंख्याको आधारमा मधेसमा सीट दिने भने सबभन्दा पहिले
यो संसद सीट प्रतिनिधि सभाको
सीटको व्यवस्था गरियो फर्स्ट अफ अल यत्रो ठूलो लड़ाई
आन्दोलन
पछि आयो तर दुर्भाग्य के भयो भने अहिले जुन संविधान बनाइयो त्यसमा फेरि हरण भयो त्यो राखिएन शब्द
तर 51-49 को त कुरा छ नि होइन
छैन अहिले 51-49 को प्रश्न छैन अहिले के भन्यो भने त्यो पनि फर्स्ट एमेन्डमेन्टबाट त्यसमा पनि हाम्रो मधेस आन्दोलन चलिराखेको थियो र फर्स्ट एमेन्डमेन्ट संविधानको हुँदाको अवस्थामा एउटा कुरा के एक्सेप्ट गरियो भने प्रतिनिधित्वको जुन राइट हो त्यो प्रथम आधार जनसंख्या हुन्छ दोस्रो भूगोल हुन्छ दुर्भाग्य के रहेछ भने स्थानीय तह निर्माण गर्दाको अवस्थामा फेरि मधेसका प्रतिनिधित्व घटाइयो र मधेसको 51% को दुगुना
अब
दुई दुबर बढाइयो
अब यही कुरालाई चाहिँ नि यो त एउटा विज्ञ समूह निर्धारण गरेर बनेको हो नि त त्यसमा त मधेसीको तपाईँहरूको दलको पनि प्रतिनिधित्व थियो काङ्ग्रेस एमाले सबै दलको प्रतिनिधित्व थियो विज्ञहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ नि त्यहाँ भएको भूगोल जनसंख्या प्राकृतिक स्रोत साधन सबै कुराहरूलाई हेरेर स्थानीय तह निर्धारण गर्नुभएको हो नि होइन र
बिल्कुल गलत हो हाम्रो प्रतिनिधित्व थिएन हामीसँग माया थिएन अझ भन्नुहुन्छ भने एमालेको सरकारले एमालेको विज्ञबाट तयार गरे हो जसलाई तपाईँ हेर्नुहुन्छ मधेसमा हाम्रो युनिट घटाइयो युनिट घट्ने बित्तिकै प्रतिनिधित्व घट्यो त्यो कुरालाई हामीले मैले पहिले नै भने यो स्थानीय तहलाई हामीले सैद्धान्तिक रूपबारे अस्वीकार गरेका थियौं अस्वीकार गर्दा गर्दैको अवस्थामा सरकारले पटक पटक हामीलाई के भन्यो भने यो अन्याय भएको हो मधेससँग यो युनिट बढाउनु पर्छ र युनिट बढाउनको लागि 3 चोटि प्रयास भयो लास्ट प्रयासमा 22 वटा युनिट बढाइयो जलाई कि सुप्रिम कोर्टले रोक दिए अन्तरिम आदेश जारी गरिदिए मूल कुरा हामीले भन्दै थियौं कि संविधानमा हाम्रो जहाँ जहाँ अन्तरिम संविधानबाट पाएको राइटहरू जुन खोस्या हो त्यसलाई संशोधन गरेर मिलाऊ भने हो जुन कि आजसम्म भएको छैन र यो दुई चरणको चुनावमा तपाईहरु जानु भएन भन्नुहुन्छ भने हाम्रो विषय वस्तु नै सम्बोधन भएन भने यसलाई बडा एउटा ठूलो रूपबाट के भने भने संविधान कार्यान्वयनको लागि यो भइराख्या रहेछ जुन संविधानमा हाम्रो असन्तुष्टि छ त्यो संविधान कार्यान्वयन हुन्छ भने यसको पछि कसरी लाग्ने हामी त्यो कारणले हामीले दुईटा इलेक्सनमा गएनौ
तर तपाईँहरू जानुभयो भने तपाईँहरूकै नेता कार्यकर्ता जिल्ला स्तरका नेता कार्यकर्ता मेयर उपमेयर वडा अध्यक्षमा उठ्नुभयो र केहीले त जित्नु पनि भयो नि
होइन के छ भने जुन हाम्रो पार्टी छोडेर अन्य स्वतन्त्र रूपबाट लडे फेरि तपाईँको कार्यकर्ता भन्नै मिल्दैन यदि पार्टी
उनीहरू पार्टीका होइनन् भोलि राजापामा रहँदैनन् त उनीहरू
होइन त्यो त अलग प्रश्न हो कसरी भयो स्वतन्त्र रूपबाट म लड्छु
हिजो चाहिँ तपाईँहरूले जे माग राखिरहनु भएको थियो त्यो मागमा समर्थन गर्थे हामी राजापाका कार्यकर्ता हौ भनेर भन्थे जिल्लामा जिल्ला तहको नेतृत्वमा थिए तर चुनावमा तपाईँहरूले चाहिँ चुनावमा भाग नलिने निर्णय गर्नुभयो त्यसलाई अस्वीकार गरेर हामी स्वतन्त्र रूपमा उठ्छौं हामीलाई चुनाव चाहिएको छ भनेर चुनाव लडे होइन मैले बुझेको गलत
तपाईँले बुझ्या गलत होइन कि तपाईँले दलगत डिसिप्लिन नबुझ्या हो तपाईँ जनरल कुरा गरिराख्नु भएको छ दलमा दलको जुन निर्णय हुन्छ त्यही नै माथिदेखि नेतासम्म कार्यकर्तासम्म फलो गर्नुपर्छ जसले फलो गर्दैन स्वतन्त्र हुन्छ भने त्यो फेरि दलको रहन जाँदैन यो प्रश्न मेरो हो कि तपाईँकै दलको नभन्नुहोस् मेरो दलबाट अलग भएर स्वतन्त्र रूपबाट लडे स्वतन्त्र रूपबाट लड्दाको अवस्थामा कोही जिते कोही हारे त्यो अलग प्रश्न हो
चुनावकै कुरालाई लिएर चाहिँ मैले जोडेको थिएँ अनि तपाईँहरूले चाहिँ चुनाव हाम्रो माग पुरा नभइकन चुनाव औचित्य छैन भन्नुभयो तर तपाईँकै कार्यकर्ता चाहिँ फेरि त्यही कुरा दोहोरिहाल्छ चुनाव चाहिएको छ चुनाव लड्नुपर्छ भन्ने कुराहरू गर्नुहुन्थ्यो र उहाँहरूले चाहिँ संविधान संशोधन र स्थानीय तहको चुनाव चाहिँ सम्बन्धित छैनन् भन्ने पनि कतिपय कुरा आयो
त्यही त हामीले यो कुरालाई राज्यले सम्झाउन सकेन दुईटा विडम्बना के भएछ भने यो जुन स्थानीय तह बनाएको छ जनरल हेर्दै जानुहुन्छ भने तह यति ठूलो बनाइयो अहिले एउटा गरीब निमुखा स्थानीय तहमा जाने अवस्था भएन किन बडो गर्नु पर्यो उसको क्याडरसँग पैसा भएन यति ठूलो तपाईँ इकाइ बनाउनु भयो जुन इकाइमा तपाईँको पैसा बाहेकले जित्नै सक्दैन र बाहिर तपाईँले हल्ला के गर्नुभयो भने राज्यभन्दा पनि यहाँका पत्रकारहरूले हल्ला गरे अब सिंहदरबार त गाउँमा गयो सिंहदरबार त गाउँमा गयो अब करोड़ों करोड़ बजेट आउँछ भनिकन त्यसमा मान्छेहरूले लगानी शुरू गरे इलेक्सनमा वास्तवमा हेर्नुहुन्छ भने जुन स्थानीय निकायको यत्रो हल्ला गरिराखेको छ त्यो स्थानीय निकाय सञ्चालनको आजसम्म ऐनै छैन के पाए त सिंहदरबार अहिले एउटा आदेश गरे त्यो सचिव स्तरीय आदेश त्यसले फेरि सारा राइट कहाँ राखेको छ भने त्यही मन्त्रालयमा राखेको छ भन्दाखेरि सिंहदरबार गयो त
तर बजेटहरू छुट्याएर अब संरचनाहरू त बन्दैछ नि भर्खर पो त चुनाव भएको छ कतिपय ठाउँमा चाहिँ नि बनाएर काम पनि गर्न थालिसकेका छन्
एउटा बताइदिनुहोस् त मलाई कि गाउँपालिकाको संरचना तयार भएको एउटा ठाउँ बताइदिनुहोस् न जहाँ ऐन नै छैन कानून नै छैन कर्मचारी पुगेका छैन कर्मचारी जान तयार छैन त्यो ठाउँमा त भइराखेका छ भनिकन अकस्मात बोल्नु हुँदैन जुन कुरा हाम्रो फिजिबल थिएन त्यसलाई यस किसिमबाट हौवा मचाइयो यस किसिमबाट बनियो करोड़ों करोड़ बजेट आउँदैछ बजेट छुट्याएर
बजेट त छुट्याएको छ नि त
बजेटले के भयो यो देशमा बजेट छुट्याउँदैन यो देश जुन देशमा बजेटको बजेट अनुसार कामै हुँदैन
यो स्थानीय तहलाई यति रुपियाँ खर्च भनेर छुट्याएको त अस्तिको बजेट भाषणमै
बजेट भाषणले
पारित गर्ने
बजेट बजेटले के गर्यो त खर्च कसले गर्दै
त्यो त अब जनप्रतिनिधिहरू चुन्ने
जनप्रतिनिधिले खर्च गर्ने कि स्थानीय विकासको निर्देशनले खर्च गर्ने खोइ कानून त कानून बिना बजेट खर्च हुन्छ
अब कानून त तपाईँहरूले बनाउनु पर्यो नि
हामीले बनाउने कि राज्यले बनाउने
तपाईँ पनि त अब संसदमा हुनुहुन्छ
संसदमा
संसदले हो नि त होइन
राज्यले मसौदा गर्छ लाउँछ संसदले त्यसलाई हेर्छ अहिले गर्नुपर्ने थियो हामीले संसद र प्रदेशको इलेक्सन यदि तपाईँले तीन तह नै सरकार बनाउनुभयो भने तेस्रो तहको कामको सम्बन्धमा एउटा ऐन कानून परिपक्व रूपबाट बनाएर अनि इलेक्सन गर्नुपर्ने थियो उल्टा काम के गर्नुभयो भने इलेक्सन सम्पन्न गर्नुभयो र ऐन कानून अहिले त बनाया नै छैन एउटा तर्जुमा भएछ त्यो पनि बिना कामको ऐन छ यस किसिमबाट देश चलाउने हो भने हाम्रो त्यसैमा असन्तुष्टि छ यही नै गलत काम हो त्यस कारणले हामी दुईटा चुनावमा गएनौं यसमा पनि जानको लागि हामीले संविधान संशोधन गरौं युनिटहरू बढ़ाऊ र हामी पनि जान्छौ हामी पनि एउटा प्रजातान्त्रिक पार्टी हो हाम्रो आजसम्मको आन्दोलन हामी गोली खाएर पनि निहत्था लड़िराखेका छौं निर्वाचनलाई हामीले कहिले बहिष्कार गरे होइन यो देशमा 47 सालदेखि मधेसका पार्टी जुन एउटै पार्टी थियो पछि विभिन्न पार्टीहरू आए हामीले इलेक्सन बहिष्कार गरे होइन आज पनि हामीले इलेक्सन बहिष्कारको कुरा गरेका छैनौं तर फण्डामेन्टल कुरा जुन संविधान संशोधन हो प्रतिनिधित्व बढ़ाउने कुरा भयो बजेट छुट्याइयो तपाईँले भन्नुभयो यो बजेट अनुसार 500 समथिङ पहाड़मा गयो बजेट र मधेसमा 265 करिब आयो के भयो बजेट मधेसको पूरा भयो त
त्यो त आवश्यकता अनुसार हेरेर देखो होला नि
किन आवश्यकता भन्ने मधेसमा आवश्यकता छैन
मधेस बजेट भनेको विकास स्थानीय तहलाई गएको बजेट
के मैले बुझेको मधेस तपाईँहरूले नै गलत बुझेर यो देश गलत ट्र्याकमा गइरहेको
पूर्वाधार निर्माणको लागि
पूर्वाधार निर्माण के मधेसमा गर्नु पर्दैन बाटो निर्माण के मधेसमा गर्नु पर्दैन स्कूल निर्माण मधेसमा गर्नु पर्दैन स्वास्थ्यको हस्पिटल निर्माण गर्नु पर्दैन तपाईँले दुई दोबर पहाड़मा पठाउने अढ़ाई दोबर र मधेसमा गर्ने यो युनिट बनाएको थोरै युनिट बनाएको मधेसमा प्रतिनिधित्व घटाउन मधेसको बजेट घटाउन जुन आजसम्म राज्यको नीति थियो कर असुल गर्ने मधेसबाट र खर्च त्यहाँ थोरै गर्ने त्यो इन्टेन्सन अनुसार नै यो काम गरे
अब तपाईँ स्थानीय तहको संख्यै थोरै भयो बजेटै थोरै भयो भन्नुहुन्छ अब हेऱ्यौँ भने प्रदेश नम्बर 3 र 2 जनसंख्या प्रदेश नम्बर 3 धेरै छ भूगोल प्रदेश नम्बर 3 धेरै छ दुईको भन्दा तर स्थानीय तहको संख्या प्रदेश नम्बर 2 भन्दा 3 थोरै छ
होइन त्यो तपाईँले यस्तो प्रश्न उठाइराख्नु भएछ तपाईँहरू
प्रदेश नम्बर 3 तराईसँग
सुन्नुहोस् तपाईँको प्रश्न किन गलत छ भने प्रदेश नम्बर 2 हो सुन्नुहोस् प्रदेश नम्बर 2
अर्कै
उदाहरण होइन गलत उदाहरण पेश गरिराख्नु
तपाईँले
तपाईँलाई मैले के भनिराखेको छु भने यो उदाहरणहरूले नै यो देशलाई तपाईँले अलग अलग गरिराख्नु भएको छ यो तपाईँको उदाहरणले के बताउँछ भने 2 प्रदेश जहाँ मधेसी बस्छन् त्यो अलग हो अनि त्यहाँ पहाडीहरू समेत बस्छन् भने अलग हो
होइन
त्यहाँ यस्तो त्यहाँ कम्पिटिसन गर्ने हो
तराईको जिल्ला नजोडिएको प्रदेशसँग तुलना गर्दाखेरि
तराई नजोडिया कुन छ प्रदेश
प्रदेश नम्बर 3
कहाँ छ चितवन
चितवनलाई छोड्यो भने कम मात्रै जोडिएको
छोडे भन्ने छोडे चितवनको थारूलाई धपाइदिने हो भने त खतम भइहाल्छ नि
मैले त्यो कुरा गरे होइन
तपाईँले गरे होइन कि वास्तविकता कुरा गर्नुहोस् मेरो कुरालाई नभन्नुहोस् कि तपाईँले वास्तविकतालाई भन्नुहोस् त्यो वास्तविकतालाई हेर्नु हो भने 2 यस्तो भयो 3 यस्तो हो मधेसमा यस्तो मधेसीलाई यस्तो भयो पहाडीमा यस्तो यो तपाईँको दुईटा प्रश्न के रहेछ भने तपाईँले भिन्नता गरिराख्नु भएको छ पहाडी र मधेसीको
बीचमा
यही भिन्नताले गर्दाखेरि यो देश द्वन्द्वमा
मैले चाहिँ तपाईँले बजेट तराईका जिल्लामा बजेट कम छ तराईको भूभागमा स्थानीय तह कम छ भन्नुभयो र मैले चाहिँ तुलना गरिदिएको पहाडी जिल्लाको र तराईको
तुलना गर्नुभयो तपाईँ हेर्नुहोस् त पहाडमा कति नगरपालिका बनाए कति महानगरपालिका बनाए जहाँ एउटा गएर हेर्नुहोस् त मधेसमै हो तर पहाड़ी बसोबास भएको सिमरामा तपाईँको उपमहानगरपालिका बनाए
अब
के छ त्यहाँ
अब यही कुरा काठमाडौँमा महानगरपालिकाको मेयरले 60-70 हजार भोट ल्याएर जित्नुभयो. अब विराटनगर तपाईँ मधेस होइन भन्नुहुन्छ, विराटनगरमा चाहिँ 35-40 हजार मत ल्याएर मेयरको चुनाव जित्दै
बजेट हेर्नु भएको छ. विराटनगर र काठमाडौँको बजेट एउटै छ. जनसंख्या भन्नुहुन्छ भने के बजेट एउटै गएको छ? तपाईँले काठमाडौँको बजेट र विराटनगरको बजेट र वीरगंजको बजेट हेर्नु भएको छ? त्यो त के रहेछ भने बजेट घटाइयो भन्दाखेरि अङ्क पनि हेर्नुहोस्, कहीँ तपाईँ जनसंख्याको कुरा गर्दिने र कतै के भयो भने बजेटको कुरा गर्दिने.
तपाईँले आवेशमा म अर्को पनि के अघि नि सस्तो
होइन, आवेशमा होइन
सस्तो.
तपाईँले के हेर्नुहोस् भने समष्टिगत देशमा समानुपातिक बजेटको वितरण गर्नुपर्ने हुन्छ. जानी जानी युनिट घटाएर प्रतिनिधित्व घटाउनु हुँदैन, बजेट घटाउनु हुँदैन. त्यो कुरा मैले गरेँ.
तपाईँसँग कुराकानी बाँकी नै छ, एकैछिन विश्राम लिउँ. अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. अहिलेको कार्यक्रममा हामी संविधान संशोधनको तयारी र राजपाको अबको रणनीति तथा पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिँदा राजपाले के पायो र के गुमायो लगायतका विषयमा कुराकानी गर्दैछौ. कुराकानीमा हुनुहुन्छ राजपाका नेता लक्ष्मण लाल कर्ण. उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क.
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ. अहिलेको कार्यक्रममा हामी संविधान संशोधन, राजपाको अबको रणनीति, पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिँदा राजपाले के पायो र के गुमायो लगायतका विषयमा कुराकानी गर्दैछौ. कुराकानीमा यति बेला मसित हुनुहुन्छ राजपाका नेता लक्ष्मण लाल कर्ण. कर्णजी फेरि पनि स्वागत छ तपाईँलाई.
हस् धन्यवाद.
अब अघि त चुनावकै कुरा हामी गरिरहेको थियौँ, चुनावमा भाग नलिँदा तपाईँहरूलाई उपलब्धि के भयो?
दुईटा कुरा छ. हामीले व्यापार गरे होइन, हामीले पार्टी उद्योग खोल्या होइन. पार्टी निश्चित एउटा सिद्धान्तमा निश्चित उद्देश्यको लागि खडा भएको हुन्छ. पार्टी खडा भएको मधेसमा जुन शोषण भयो, उत्पीडन भयो, भेदभाव भयो, थरुवटमा भयो, जनजातिमा भयो र दलित आदिसँग भयो, त्यसको हक अधिकार प्राप्तिको लागि पार्टी खडा भएको हो. त्यस कारणले तपाईँले चुनावमा भाग नलिँदाखेरि के लाभ भयो, के हानि भयो, के उपलब्धि भयो भन्ने होइन, ठूलो उपलब्धि भयो हामीलाई. किनभने हामीले आफ्नो इस्युलाई, आफ्नो सिद्धान्तलाई, आफ्नो विचारलाई चारवटा पद जितिन्छ वा दसवटा पद जितिन्छ भने विसर्जन गरेनौ. यो विसर्जन नगर्नु नै हाम्रो लागि ठूलो उपलब्धि.
तर जनताले त चुनावमा भाग लिए
होइन. जनताको कुरा त गर्नुहुन्छ भने दुईटा नेचर हुन्छ. जनताले आन्दोलनमा पनि भाग लिए, 1000 मान्छेलाई गिरफ्तार गरेर राखे सरकारले
चुनावकै क्रममा.
त्यसपछि तपाईँको बन्दुक चलाए सरकारले, सेना युज गरे सरकारले, सशस्त्र युज गरे सरकारले, निहत्था जनताले गर्ने के. र चुनावको आफ्नै एउटा प्रकृति हुन्छ, नेचर हुन्छ, स्वभाव हुन्छ. त्यो स्वभाव के हो भने आन्दोलन हाम्रो जारी थियो, हाम्रो नेताहरूलाई समातेर भित्र राख्यो, बन्दुक र डर त्रास देखाए. नेताहरू नै थिएन भने निश्चित रूपमा आन्दोलनमा कमी भयो. त्यसपछि जो चुनाव लडिराखेको छ, म अघिदेखि के भनिराखेको छु भने यो चुनावमा को आए भने पैसावालहरू आए, भोज भतेर गरेर आए, मासु चिउरा खुवाएर बाँडेर आए. त्यस्तो अवस्थामा साधारण जनता जुन नेचर हो, हामीहरू जस्तो डेभलपिङ कन्ट्रीजको नेचर हो, त्यसमा लाग्छन्, भोट पनि दिन्छन्। त्यसले गर्दाखेरि जनताले गयो, मैले काम भनेको छु जनता जाँदै गएन भन्ने कुरा गरेका छैनौ. तर त्यो जनताको अधिकार त हामीले सेभ गरेर राख्यौं नि, आफ्नो असन्तुष्टि त रिजर्भ गरेर राख्यौं नि. त्यही उपलब्धि हो. भोलि त्यो जनता बुझ्छ नि, फेरि आन्दोलनमा लाग्छ.
अब तेस्रो चरणको चुनाव असोजमा हुँदैछ, यद्यपि त्यसको लागि समय बाँकी छ, त्यो त्यो अघि नै अब संविधान संशोधन हुनु पर्यो भन्ने तपाईँहरूको माग छ, पहिलेदेखि नै त्यही माग गर्दै आउनु भएको छ। संविधान संशोधन भएको भए वैशाख 31 गतेकै चुनावमा चाहिँ तपाईँहरूले पनि भाग लिएर एकै चरणमा चुनाव हुने स्थिति पनि थियो। अब संविधान संशोधन चाहिँ कसरी पारित होला, के होला समीकरण?
दुईटा कुरा के रहेछ भने, हामीले सरकारसँग दुईटा प्रश्न गर्यौं। एउटा हामीले संविधान निर्माण हुँदाको अवस्थामा जुन आन्दोलन गर्यौं र सरकारले जाजती गरे, त्यो नेपाली कंग्रेसको सरकारले पनि गरे, त्यसपछि एमाले पनि गरे, आज 70-72 जना मान्छेको त्यहाँ शहादत भएछ। सरकारले मानव अधिकारको त्यत्रो हनन गरे भने हामीले के भनेका छौं भने, सरकारको बन्दुकबाट जुन जाजती भयो, त्यो जाजतीबाट पीड़ित भएको व्यक्तिको उद्धार गर्नु पर्यो। यदि राज्यले मधेस र थरुवाट हाम्रै हो, जनजाति हाम्रै नागरिक हुन् भने, सरकारको गोलीबाट जहाँ मान्छे मर्छ त्यसको सम्पूर्ण दायित्व सरकारले लिनुपर्ने हुन्छ। त्यसमा केही काम भएको छ र केही बाँकी नै छ। सबभन्दा मेजर काम त्यो अवस्थामा मान्छेहरूलाई, हजारौं मान्छेहरूलाई मुद्दा लगाइयो, अहिले पनि करिब करिब 100 जना व्यक्तिहरू जेलमै छन्। मोस्ट अफ द व्यक्तिहरू फरार भएर बसिराखेका छ, तिनीहरूको मुद्दा फिर्ताको कुरा गर्दैछौ र संविधानलाई अहिले सम्पूर्ण हाम्रो इच्छा अनुसार संशोधन नहुने हो भने बाँकीको लागि हामी लड्छौ, तर केही संशोधन त गरिदिनु पर्यो। त्यो त्यो कुराको लागि हामीले लामो समयदेखि भनिराखेका छौं। सरकारले गर्छु भनिराखेका रहेछ, दुईटी सरकार, तर आजसम्म गरेका छैन। यो दुईटा कामलाई सरकारले पूरा गरे भने हामी आगामी चुनावमा भाग लिन्छौं, गरेन भने त्यो इस्युको लागि हाम्रो पार्टी आफूलाई जीवन्त राख्छ।
अब संविधान संशोधनको कुरा गर्यौँ भने, जे जे बुदाहरू छन् त्यो मध्येको एक बुदा चाहिँ नि प्रदेशको सीमाङ्कन छ, जसलाई चाहिँ मुख्य विपक्षी भनौं एमाले सुन्न पनि चाहेको छैन, उसैको कारणले अहिलेसम्म पारित भएन। तपाईँहरू सीमाङ्कन नै परिवर्तन हुनुपर्छ भनेर,
अहिलेको संशोधन जुन 5 बुँदे जुन प्रस्तावित छ त्यसमा सीमाङ्कन परिवर्तन गरेका छैन।
पछिल्लोचोटि आएको कुरा,
पछिल्लो त्यो 5 बुँदे जुन अहिले एक्जिस्ट छ
संसदमा,
अहिले संसदमा छ, त्यसमा के भनेका छ भने, संविधानमा एउटा राज्य पुनर्संरचना पर्मानेन्ट आयोग बनाउने र जहाँ जहाँ असन्तुष्टि हुन्छ त्यो असन्तुष्टिको सम्बन्धमा उसले आफ्नो राय सुझाव दिन्छ। दोस्रो कुरा, यति क्लिष्ट थियो प्रक्रिया बाउन्ड्री संशोधनको, त्यसलाई अलिगति धारा 274 संशोधन गरिकन खुखलो पारेको छ। तेस्रो संशोधनमा के रहेछ भने, जबसम्म प्रदेशको निर्माण हुँदैन तबसम्म बाउन्ड्री संशोधनको पास गर्ने राइट पनि यो व्यवस्थापिका संसदलाई दिनुपर्छ।
तर यो कुरा
बाउन्ड्री सम्बन्धमा
यो कुरा चाहिँ एमाले मानिराखेको छैन,
एमाले कुनै कुरो मानेको छैन। यति मात्रै नमानेको भए त अलग प्रश्न हुन्थ्यो। अहिले 5 बुँदे जुन आइराखेका छ त्यसमध्ये कुनै पनि मागेको छैन र अलिकति सफ्ट अभिव्यक्ति जब मधेसमा चुनाव हुन थाले, हामी कहाँ संविधान संशोधनको विरोधी हौ, यो चुनाव पछि गर्ने हामी पनि साथ दिन्छौ भने अलि सफ्ट अभिव्यक्तिहरू दिए तर तयार भएन। र एमाले बाहेक पनि यो देशमा 2/3 राय छ, एमाले पनि आइदिन्छ भने सबभन्दा बेटर, किनभने एमाले पनि अहिले सेकेन्ड पार्टी हो संसदमा। एमालेलाई पनि छोड्नु हुँदैन भने मेरो आफ्नो धारणा हो, तर एमालेको कारणले गर्दाखेरि देशलाई बन्धक बनाएर राख्नु पनि हुँदैन। एउटा पार्टीको कारणले देशलाई बन्धक बनाउने, देशमा आन्दोलनको अन्त हुन नदिने, देशलाई द्वन्द्वमै राख्ने यो काम गर्नु हुँदैन। त्यसकारण त्यो बाहेक पनि जुन रहेछ त्यसबाट संविधान संशोधन गर्नुपर्छ। यो राज्यको काम हो। अझै एमालेलाई पनि मनाएर लाउने समायोजन गर्ने यो काम पनि राज्यको हो र राज्यले पटक पटक तपाईँलाई म एउटा साधारण कुरा के भन्छु भने यदि संसदमा तपाईँको यो प्रस्ताव फेल हुन्छ भने तपाईँ मान्ने कि नमान्ने भन्ने पनि प्रश्न पत्रकारहरूको जहिले पनि हुन्छ। हामीलाई के गाह्रो भइदियो भने हामीले संविधान संशोधनमा 11 मुद्दा पेश गरेका थियौं जो जगजाहिर छ। हामीले के भनेका थियौं भने यो पेश गर्नुहोस् 11 मुद्दे प्रस्ताव, यसमा जसको असन्तुष्टि हुन्छ त्यसले एगेन्स्ट भोट देला, जनताको सामने पर्दाफाश हुन्छ। हाम्रो सम्पूर्ण जुन हो असन्तुष्टि त्यो एउटा प्रोपर्टी बनेर बस्छ। तर राज्यले के भन्यो भने राज्य भन्दाखेरि यो भन्दा अगाडिको सरकारले म 4 मुद्दे जुन लाइराखेको छु यो एमालेसँग पनि परामर्श गरिकन राख्या हो। बाउन्ड्री परिवर्तन जुन भनेका छु एमाले र कांग्रेसले संवाद समितिमा लाएको प्रस्ताव अनुसार राख्या हो, उसले पनि मान्छ भनिकन लाए। ल ठिकै छ त 7 पछि होला भने यो 4 केही त हुन्छ भनिकन हामीले सोचेका थियौं। पछि के भन्यो भने कहाँ यो त अब बाउन्ड्रीको कुरो जुन परिवर्तन भनेका छौं यो त रप्रपाले पनि मानिराखेका छैन, त्यसकारण यसलाई हामी 2-3 महिनाभित्रमा इलेक्सन पछि गराउँछौ। यसको एउटा विधि सरल विधि राखिकन 5 लिएर आउनुभयो। 5 लिएर आउनुभयो भने ठिकै छ एउटा विधि परिवर्तन आज नभए भोलि होला भनिकन हामीले स्वीकार गर्दा गर्दैको अवस्थामा तपाईँलाई 17 सम्झना होला र प्रपैका मान्छेहरू गोकर्ण पसिदिए संसद छाडेर। अब यो विडम्बना छ, त्यसपछि सरकारले प्रयास गरेको देखेका छैन।
अब अहिले अस्ति मात्र प्रधानमन्त्रीले चाहिँ राजापाकै नेताहरू मुख्य सरकारकै सहयात्री माओवादीसँग छलफल गरेर अब 1 गर्ने भनेर एक किसिमको मोडालिटी बनाउनु भएको छ।
यदि देशसँग प्रेम छ मधेससँग प्रेम छ भने यो राज्यलाई मधेसको हकहित पनि त्यसमा निहित छ, पहाड़को पनि हकहित निहित छ जनजातिहरूको, र देशमा एउटा द्वन्द समाप्त हुन्छ भने सम्पूर्ण देशको पनि हकहित निहित छ। त्यसकारणले राज्यले जति गरे त्यो धेरै ढिलो गरे। अब 7 भित्रमा गर्छु भने मलाई त के लाग्छ भने अविश्वासको बीचमा पनि विश्वास गर्नुपर्दै हुन्छ, बाध्यता हुन्छ, र यो सरकारमाथि विश्वास गर्नुपर्ने ठाउँ कतै हामीले देखेका छैनौ। तापनि अविश्वासभित्रै विश्वास गरेर बसेका छौं किनभने देशमा द्वन्द्व समाप्त होस् यो हाम्रो पनि प्रयास हो, देशमा विकास होस् हामी पनि चाहेका छौं, र सरकारले 7 गर्छ भने 7 कति बेर लाग्छ त्यो पनि हेरेर जाउँ।
सँगसँगै सरकारमै रहेका दलका कुनै एउटा समूहले चाहिँ संविधान पनि संशोधन गर्ने र सँगसँगै राज्यपाललाई पनि अब सरकारमा ल्याउने अनि अब असोज 2 चुनाव सँगसँगै संघ र प्रदेशको चुनाव पनि गर्ने भन्ने खालको कुराहरू पनि त उठिरहेको छ।
दुईटा कुरा के रहेछ भने अहिले जुन संशोधन आइराखेको रहेछ जुन पास भएको छैन यो हाम्रो समष्टिगत मागलाई सम्बोधन गर्दैन। संविधानमा जुन हाम्रो असन्तुष्टि रहेछ त्यसलाई गर्दैन, केही कुरा केही हदसम्म मात्रै गर्छ। त्यसकारण अहिले हामी सरकारमा जाँदैनौ, जनताले हामीलाई सरकारमा जाने अभिव्यक्ति पनि दिया छैन, जनमत पनि दिया छैन, र सरकारले फुल फ्लेजेड काम गरोस्, आफ्नो आफ्नो पार्टीका हामी गएनौ भने प्रशस्त ठाउँ हुन्छ, मन्त्रीहरू बनाओस् काम गरोस् इजिली काम गरोस् र हाम्रो जुन अधिकारका कुरा हो त्यो पूरा गरोस्। हामी यो संविधान संशोधन भए पनि यो सरकारमा अहिले प्रवेश गर्दैनौ, हामी नेक्स्ट पार्लियामेन्टमा मात्रै यो विषयमा सोध्छौ, यो पार्लियामेन्टमा हामीलाई जनताले सरकारमा जाऊ भनेर अभिमत दिया होइन, हामी जाँदैन।
तर संविधान संशोधनकै लागि अहिले जुन हामीले कुराइरहेका छौँ त्यसमा सहमति जुटेन भने अब एक हप्तामा गर्ने भनेर तयारी भएको छ, भएन भने भनेको विकल्प सरकारलाई दिएको समर्थन फिर्ता हो?
अनि सरकारको समर्थन फिर्ता भएन भन्ने कुरोलाई फिर्ता गर्ने भन्ने जुन प्रश्न रहेछ यो एउटा अवस्थामा मात्रै फिर्ता हुन्छ। लास्ट सरकारलाई हामीले कुन अवस्थामा फिर्ता लिया थियौँ भने सरकार प्रचण्डको सरकारलाई हामीले ओली सरकारमा अविश्वासको प्रस्तावमा समर्थन गरेर प्रचण्डको सरकारलाई हामीले बनाएका थियौं, तर त्यही प्रचण्डका सरकारले सप्तरीमा पाँचजना मान्छेलाई मारे बिना कामको मारे। त्यो म भन्दैछु, त्यसकारणले हामीले फिर्ता लियौं। त्यस किसिमको कुनै घटना घट्यो भने त भन्न सक्दिन। अहिले चाहिँ सरकारबाट अभिमत फिर्ता लिने हामीले कुनै सोच बनाएका छैनौं।
हुन्छ, समय दिनुभयो, धन्यवाद तपाईँलाई।
ल, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनता पार्टी राजापा नेपालका नेता लक्ष्मण लाल कर्णा। संविधान संशोधन लगायतका विषयमा मुख्य दलसँग भइरहेको परामर्श, पहिलो र दोस्रो चरणको चुनावमा भाग नलिँदा राजापाले प्राप्त गरेको उपलब्धि र राजापाको अबको रणनीतिका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौं। आजको कार्यक्रम बदलिँदो नेपालबाट भने प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि बिदा हुन्छु। नमस्कार।